नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएपछि संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजित भएको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढ़ाइएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए पनि चर्को विरोधपछि फिर्ता भएको थियो। तत्कालीन समयमा दल विभाजन सम्बन्धी अध्यादेशको चर्को विरोध गर्नेहरूबाटै अध्यादेश आएको र त्यसले विकृति ल्याएको भनी आलोचना भइरहेको छ। यद्यपि कम्युनिष्ट आन्दोलन विसर्जन हुन नदिन लोकतन्त्र र राष्ट्रियताको संरक्षण गर्न कठिन कदम चाल्नु पारेको पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपालले हिजो अपील जारी गरी जनाउनु भएको छ। नेपाल नेतृत्वको नयाँ पार्टीका लागि वास्तवमै कठिन हुन सक्ने विश्लेषण भइरहेको छ। आफ्ना पक्षमा रहेका थुप्रै नेता कार्यकर्ताले अन्तिम समयमा पनि छाडेपछि नेपाल पक्षले भने चाहिँ पार्टी पुनर्गठन र कम्युनिष्ट आन्दोलनको केन्द्र बन्न निकै कठिन हुने टिप्पणी भइरहेको छ। त्यसमाथि विभाजित दल जनपरीक्षणमा कमजोर साबित भइरहेको अवस्थामा नयाँ दलले आफूलाई कसरी लैजान्छ भन्नेमा चासो पनि देखिएको छ। आजको अन्तर्सम्वादमा हामी यिनै विषयमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेकपा एमालेका स्थायी समिति सदस्य एवं दल दर्ता प्रक्रियामा रहेको नेकपा एमाले समाजवादीका एकजना नेता बेदुराम भूषाल। भूषालज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
निकै लामो अब भनौँ न रसाकसी पार्टीभित्रको विभिन्न खालका चाहिँ अप्ठ्याराहरू असहज अवस्थाहरू चिर्दै यहाँहरू औपचारिक रूपमा विभाजनको प्रक्रियामा पुग्नु भएको छ। अब जसरी विभाजन हुने भन्ने यहाँहरूको आकलन थियो त्यो अनुसारको पनि देखिएन भन्ने टिप्पणीहरू भइरहेको छ। यहाँहरूसँग रहनुभएका थुप्रै नेता कार्यकर्ताहरूले यहाँहरूलाई अन्तिम समयमा पनि छाड्नुभयो। अब आगामी दिन यहाँहरूको यात्रा कस्तो हुन्छ भन्ने बारेमा जनचासो छ। मूल रूपमा यहाँहरू अब के कसरी अगाडि बढ्नुहुन्छ?
हामीले चाहिँ जुन यो कदम चालेका छौँ, यो कदम चाल्नुका पछाडि थुप्रै कारणहरू छन्। त्यसमध्ये सबभन्दा प्रमुख कारण भनेको नेकपा एमालेको नवौं महाधिवेशनबाट हामीले जुन कार्यदिशा पारित गरेका थियौँ, जुन विचार पारित गरेका थियौँ, जुन विधि पद्धति पारित गरेका थियौँ, त्यस अनुसार त्यही महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वका फेरि अध्यक्ष र उहाँसँग उहाँको प्यानलबाट आउनुभएका साथीहरू, यहाँ सबैलाई थाहा छ हामी त्यो महाधिवेशनमा दुईटा प्यानल बनाएर चुनाव लडेका थियौँ। त्यो अर्को केपी ओली नेतृत्वको प्यानलबाट आउनुभएका साथीहरूले महाधिवेशनले पारित गरेका नीतिलाई, महाधिवेशनले निर्देश गरेका निर्देशहरूलाई, त्यसका कार्यदिशालाई उल्लङ्घन गर्दै जानुभयो र त्यति बेलीदेखि नै विवाद उत्पन्न भएको थियो। विचारको अन्तर पार्टी सङ्घर्ष भन्छौँ हामी पार्टीमा, त्यो चाहिँ चलिरहेको थियो र त्यसै बीचमा हामीले फेरि अर्को पार्टी माओवादी केन्द्रसँग एकता गऱ्यौँ र त्यो बेला पनि हामीले एउटा निश्चित धारणा अवधारणा राजनीतिक प्रतिवेदनको रूपमा सार्वजनिक पनि गरेका थियौँ। त्यस अनुसार चाहिँ पार्टी अगाडि बढ्न सकेन, त्यति बेला पनि विधान अनुसार पार्टी अगाडि बढ्न सकेन। यी यस्ता खालका समस्याहरू हामीले भोग्दै आएका थियौँ भने अर्कोतर्फ हामी दुईटा पार्टीको तालमेल गरेर चुनावमा जाँदाखेरि जनताले ठुलो समर्थन गरेका थिए, जनताको समर्थन हामीले प्राप्त गरेका थियौँ। त्यो जनसमर्थनबाट आएर हामीले चाहिँ सरकार बनायौँ, बलियो सरकार बनाएका थियौँ। त्यो सरकारले पार्टीले अगाडि सारेका विचार, पार्टीले अगाडि सारेका नीति घोषणापत्र अनुसार पनि अगाडि बढेन र पार्टीकै नीति अनुसार पनि अगाडि बढेन। त्यसले गर्दा फेरि विवाद उत्पन्न भएको थियो र फेरि त्यो दुईटा पार्टी बिचको एकता भङ्ग भयो र एमालेभित्रकै विवाद पनि चर्किएर गयो। त्यो विवाद चर्किँदै चर्किँदै जाने क्रममा आजको बिन्दुमा आएका छौँ र यसको मूल कारण भनेको तात्कालिक राजनीति त हुँदै हो, सँगसँगै पार्टीले अगाडि सारेका नीति विचार सिद्धान्तबाट नेतृत्व पलायन हुँदै गइसकेपछि त्यसलाई रक्षा गर्नका निम्ति र अझ त्यसभन्दा पनि ठुलो कुरा भनेको मुलुकमा स्थापित लोकतान्त्रिक मूल्य पद्धतिलाई जब चाहिँ तिलाञ्जली दिने जान खोजियो त्यसलाई स्थापित गर्नका निम्ति हामीले प्रश्न भनेका छौँ कि प्रतिनिधि सभालाई विघटन गर्ने जुन संवैधानिक अधिकार छैन प्रधानमन्त्रीलाई, त्यो त्यो अधिकारै नभएको काम पनि गरेर ठुलो लोकतन्त्र विरुद्धमा लोकतान्त्रिक संविधानलाई तस नस पार्ने गरी यसका विरुद्धमा मुलुकमा हामीले लामो सङ्घर्ष, यहाँले भन्दै हुनुहुन्थ्यो लामो सङ्घर्ष गरेर आउनुभएको, त्यो लामो सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिहरूलाई पनि सिद्धाउने खालका गतिविधिहरू भए त्यसका विरुद्धमा हामी उभिनु पर्यो। दिँदै आउने क्रममा आजको बिन्दुमा आएका हौ। ठुल्ठुला विभिन्न मुद्दाहरू कारणहरू जुन मैले राख्ने कोसिस गरेँ ती कारणहरूले आजको बिन्दुमा आइपुगेका छौँ। अगाडिका चुनौतीहरू पनि
निश्चय नै
ठुल्ठुला चुनौतीहरू छन्, त्यसलाई कसरी सामना गर्ने अब हामी चाहिँ त्यो छलफलमै छौँ।
यहाँहरूले दिनुभएका कारणहरूका सन्दर्भमा करिब करिब जनस्तरमा पनि जानकारी नै छ, किनभने यहाँहरूको पार्टीभित्र यहाँकै शब्दमा भन्नुपर्दा अन्तर पार्टी संघर्ष निकै लामो समयदेखि चलिरहेको थियो। तर आजको दिनमा आइपुग्दाखेरि प्रश्न कतातिर गयो भने जुन अन्तर पार्टी संघर्षको सन्दर्भ थियो र त्यसले अलि बढी भनौँ न यहाँहरूलाई झस्काएको थियो कि अशुलक्ष्मी साकेलाई जसरी यहाँहरूले सुरुमा मुख्यमन्त्रीका लागि सार्नुभयो त्यसको विरोध गरियो, अथवा संस्थापन पक्षबाट तत्कालीन प्रधानमन्त्रीले होइन मेरो निकटको मान्छेलाई बनाउँछु भनेर उहाँले अर्को मान्छे बनाउनु भयो भनेर यहाँहरूको पार्टीमा अन्तर्विरोध चर्किएको थियो। तर आज त्यो छाता जुन माधव कुमार नेपालले ओढाउने प्रयास गर्नुभएको थियो जुन समूहलाई, त्यो समूहमा आज आएर अन्तिममा जब उहाँ अर्को पार्टीमा जाने अवस्था भयो, ती जसका लागि उहाँ छाता बन्नुभएको थियो उनीहरूले नै आज छाडेर गए भन्ने खालका चाहिँ टिप्पणीहरू आजका आम संचार माध्यमले पनि छापेका छन् र जनस्तरमा पनि त्यो कहीँ न कहीँ भइरहेको छ कि किन के कारणले चाहिँ नयाँ पार्टीमा जुन ढंगले यहाँहरूले भन्नुभएको थियो कि हाम्रो यस्तो खालको संगठन हुनेछ अथवा अत्याचार विरूद्ध जसले जो जो लागे उनीहरू हामीसँग हुनेछन् तर आज त्यो देखिएन भन्ने खालको टिप्पणीहरू भइरहेछ, यसलाई कसरी हेर्ने?
त्यो चाहिँ अब माथिल्लो जिम्मेवारीमा रहनुभएका केही नेताहरूले पहिले जसरी अगाडि बढ्ने भनेर हामी एउटा साझा धारणा बनाएर बढेका थियौँ त्यस अनुसार बन्न नसकिने खालको विचार राख्नुभएको छ र अहिले यहाँले भन्नुभयो जस्तै यो हामीले अगाडि बढ्न खोजेको सन्दर्भमा उहाँहरू चाहिँ अहिले तयार हुनुभएको छैन। जहाँसम्म अब एकजना नेताको नामै लिएर यहाँले भन्नुभयो अष्टलक्ष्मीजीको, अष्टलक्ष्मीजी अहिले यो बात त्यो कुनै ट्याम्पबाट त्यहाँ मुख्यमन्त्री हुनुभएको छैन, अहिले हामी सबैको साझा उम्मेद्वारकै रूपमा हुनुभएको छ। त्यसो भएर त्यो चाहिँ अलिक पृथक खालको केस छ, त्यसलाई भोलिका दिनमा कसरी जान्छ अहिले नै भन्न सकिँदैन, किनभने हाम्रो दल विभाजन भयो भने औपचारिक रूपमा विभाजन भयो भने त्यहाँ नेकपा एमालेको सिङ्गल बहुमत हुँदैन, त्यो अवस्थामा के स्थिति सिर्जना हुन्छ त्यो चाहिँ अहिले म भन्न सक्दिनँ, त्यति बेला पनि भन्न सकिएला। तर उहाँले चाहिँ अहिले यो म यताबाट यता गएँ उता कता गएँ भन्ने हिसाबले अथवा भनौँ न यहाँले भन्नुभयो जस्तै हिजोको हाम्रो वैचारिक समूहबाट उहाँ चाहिँ अर्कोतर्फ गएर त्यो मुख्यमन्त्री बन्नुभयो भने जुन प्रचार गरिएको छ त्यस्तो चाहिँ होइन, उहाँले त्यस ढङ्गले केही भन्नुभएको पनि छैन, त्यसरी गर्नुभएको पनि छैन, हामीसँगको उहाँको सम्बन्ध टुटेको पनि छैन। अरू नेताहरूको सन्दर्भमा अरू अहिले चाहिँ हामी यो कदम सामेल हुन सक्दैनौँ भन्नुभएको छ, तर उहाँहरूसँगको हाम्रो कुराकानी संवाद सबै जारी नै छ। अब यो कसरी हामीले चाहिँ जुन विचारको झन्डा बोकेका छौँ त्यसलाई चाहिँ कसरी अगाडि बढाउने त भन्ने बारेमा अहिले पनि हामी छलफल पनि छौँ र मलाई के आशा छ भने धेरै नेताहरू फेरि हामी सँगसँगै हुन सक्छौँ।
यहाँले यसो भनिरहँदा पनि कहीँ न कहीँ संवैधानिकतामाथि चुनौती दिने काम त अहिले पनि भयो नि त, अब जुन हिसाबले अध्यादेश आयो त्यसको त चौतर्फी रूपमा अहिले विरोध पनि भइरहेको छ, यस अगाडि यहाँहरूले नै त्यसको विरोध गर्नुभएको थियो कि होइन यो विधि पद्धति भएन, विधि पद्धतिको वकालत गरेको भन्नुहुने यहाँहरूले नै अहिले आफ्नो स्वार्थका लागि कहीँ न कहीँ विधि पद्धतिलाई उल्लङ्घन गर्ने बाटो त अँगाल्नु भयो नि, यो कि यस्ता खालका बाध्यताहरू यहाँहरूलाई मात्रै आइपर्छ कि योभन्दा अगाडि जस जसबाट चाहिँ त्यस्ता प्रयासहरू भए उहाँहरूलाई पनि कुनै बाध्यता थियो भनेर बुझ्न सकिन्छ?
होइन, यसलाई पहिलो कुरा त असंवैधानिक भन्न त मिलेन, हामी त्यति बेला पनि असंवैधानिक भनेका थिएनौँ, हामी जति बेला विरोध गरेका थियौँ किनभने संविधानले आवश्यकता पर्दाखेरि अध्यादेश मार्फत पनि ऐन बनाउन सक्छ सरकारले भनेर व्यवस्था नै गरेको छ, संविधानमा जुन व्यवस्था छ त्यसलाई असंवैधानिक भन्न त मिलेन। यसलाई चाहिँ भन्न के सकिन्छ भने लोकतान्त्रिक मूल्य मान्यता अनुसार अलि भएन कि भनेर भन्न सकिन्छ, त्यसमा म आफू सामेल भएको भए पनि यो विषयमा जुन आलोचना आउँछ त्यो जुन टिप्पणी आउँछ त्यसलाई चाहिँ एकदमै सकारात्मक ढङ्गले हेर्न चाहन्छु र हेर्छु पनि। मैले आफ्नो विचारको हिसाबले भन्यो भने विगतमा पनि जति बेला हामी अध्यादेश ल्याउँदाखेरि हामी नै हौँ नेकपाको स्थायी कमिटीका 20 सदस्यहरू, त्यसमध्येको 1 म पनि थिएँ, जसले यो अध्यादेश फिर्ता गर्नुपर्छ भनेर पार्टीमा औपचारिक रूपले लेखेर दिएका थियौँ, त्यसका निम्ति बैठक माग गरेका थियौँ र हामी बैठक नराखिकन प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुभएको थियो त्यति बेला। त्यति बेला हामीले भन्दाखेरि हामीले चाहिँ यो असंवैधानिक भनेर भनेका थियौँ, यो चाहिँ लोकतान्त्रिक भएन एउटा कुरा.
तर विधि पद्धतिमा कहीँ न कहीँ चुनौती त हो नि.
होइन, विधि पद्धति त विधि निर्माणको सरकारले यो ढङ्गले पनि विधि निर्माण गर्न सक्छ भनेर संवैधानिक व्यवस्था गरेपछि त्यसलाई विधिको हिसाबले वैधानिक हिसाबले चाहिँ गलत भन्न सकिँदैन. राजनीतिक हिसाबले र लोकतान्त्रिक मूल्य पद्धतिका हिसाबले यो चाहिँ अलिक सरकारको नियन्त्रणमा ऐन भन्ने प्रक्रिया हो. त्यसो भएर त्यो चाहिँ अलि निश्चय नै नियन्त्रणकारी प्रक्रिया हो. यो चाहिँ अब लोकतान्त्रिक प्रक्रियाभन्दा फरक नै हो. त्यसलाई चाहिँ मैले अवलम्बन गरेँ, त्यस कारणले यो लोकतान्त्रिक हो भनेर म चाहिँ भन्न सक्दिनँ म उचित ठान्दिनँ.
लोकतान्त्रिकको कुरा भन्दा पनि बाध्यताको प्रसङ्गमा जाउँ न. यो बाध्यता जस्तो यसअघिको प्रधानमन्त्रीले पनि भन्नुभएको थियो कि यो हाम्रो बाध्यता हो, तर त्यसलाई बाध्यतालाई कहीँ कतैबाट स्वीकार गरिएन. अहिले यहाँहरूले आफ्नो बाध्यता हो, लोकतान्त्रिक त होइन यद्यपि बाध्यता हो भन्दै गर्दा पनि त यो यहाँहरू जुन विधि पद्धतिका लागि वकालत गरिरहनु भएको छ त्यसले त कहीँ न कहीँ यहाँहरूकै लाइनलाई पनि त क्रस गर्यो नि, होइन र?
सकेसम्म नपर्नु नगरी राम्रो हुने विषय हो. तर विधि निर्माणको हिसाबले हेर्दाखेरि सरकारले यो बाटो पनि विधि निर्माण गर्न सक्छ भन्ने भएको हुनाले यसलाई चाहिँ विधि निर्माणकै प्रक्रियामा गलत हो भन्न त मिलेन. संविधानले त्यो बाटो खोलेको हुनाले र व्यवहारको हिसाबले चाहिँ अलि लोकतान्त्रिक भएन, निर्देशनकारी भयो.
हजुर, फेरि हजुर, अब भुषालज्यू फेरि पनि यहाँहरूको संगठनका बारेमा जुन खालको चासो र चिन्ता दुवै भइरहेको छ, एकातिरबाट चासोका रूपमा लिएको छ होइन यो अब कसरी अगाडि बढ्छ, अर्कोतिर कम्युनिस्ट आन्दोलनका सन्दर्भमा यदि कुरा गर्ने हो भने या दलहरूकै सन्दर्भमा यदि कुरा गर्ने हो भने लोकतन्त्रमा दलहरू बलियो भएको, बरु थोरै दल होस् तर चाहिँ दलहरू बलिया हुन् भन्ने जुन आम चाहना हुन्छ त्यसलाई कहीँ न कहीँ अब खण्डित गरेको छ. त्यसले गर्दाखेरि यो चासोको सन्दर्भ पनि रह्यो र चिन्ताको सन्दर्भ पनि रह्यो. अब यसलाई चाहिँ यहाँहरूले कसरी अगाडि बढाउनुहुन्छ त, जबकि यहाँहरूसँग वरिष्ठ नेताहरू जो हिजो यहाँहरूका साथमा हुनुहुन्थ्यो उहाँहरू पनि हुनुहुन्न, अब यहाँहरूको संगठन कसरी देशव्यापी रूपमा जान्छ कि पक्कै पनि जो यहाँहरूसँग हिजो हुनुहुन्थ्यो उहाँहरू आज नहुने बित्तिकै जिल्लामा पनि त्यसले कहीँ न कहीँ जनमत यहाँहरूको पार्टीका जिल्ला स्थित नेता कार्यकर्तामा पनि खण्डित गर्नेछ. अब यहाँहरूको यात्रा के हुन्छ, किनभने यो चासो किन व्यक्त भइरहेको छ भने विगतका अभ्यासहरू हेर्दाखेरि काङ्ग्रेस पनि फुट्यो, फुटेर गएको शक्ति बलियो देखिएन फेरि आयो, यहाँहरूको पार्टी पनि फुट्यो शक्ति बलियो देखिएन फेरि आयो, यहाँहरूको चाहिँ यात्रा अब के कसरी अगाडि बढ्छ त?
पहिलो कुरा चाहिँ हामीले पार्टीहरू लोकतन्त्रमा पार्टीहरू बलिया कमजोर के आधारमा हुन्छन् भन्ने कुरा हेर्नु पर्छ. पार्टीहरूभित्र लोकतन्त्र बलियो भयो भने नै लोकतन्त्रको निम्ति पार्टीहरू बलिया हुने हो. जब अन्तर पार्टी लोकतन्त्र नै छैन भनेपछि त्यस्ता पार्टी ठुला पार्टी हुँदैन, लोकतन्त्र बलियो हुँदैन. पार्टीहरूभित्र लोकतान्त्रिक व्यवहार भयो भने मात्रै त्यसले लोकतन्त्रलाई बल पुर्याउने हो. पहिले यो पाटोबाट हेर्न पर्छ भन्ने मलाई लाग्छ. दोस्रो, अब हाम्रो स्थिति के हुन्छ भन्ने सन्दर्भमा यहाँले चासो राख्नु भएको छ. त्यसमा चाहिँ निश्चय नै नेताहरूको सङ्ख्या धेरै हुँदाखेरि त्यसको प्रभाव अलिक फराकिलो हुने र कम हुँदाखेरि खुम्चिन सक्ने सम्भावना त हुन्छ. तर अहिले हामीले चाहिँ यो जब हामी गएको चैत 4 र 5 गते एउटा राष्ट्रिय स्तरको भेला गरेका थियौँ, त्यो भेलापछि हामीले जुन अभियान चलायौँ देशव्यापी रूपमा, त्यो अभियानका सन्दर्भमा हामीले करिब 70 जिल्लामा हाम्रा संरचनाहरू निर्माण गरेका छौँ. ती संरचनाहरू अहिले यथावत नै छन्, त्यहाँ खासै प्रभाव परेको छैन. नेताहरू अनि अहिले हामी सँगै नहुँदाखेरि पनि त्यसभित्र चाहिँ प्रभाव परेको देखिएको छैन. त्यसले गर्दाखेरि धेरै ठुलो प्रभाव नपर्ला भन्ने लाग्छ. त्यति नै अब हामीले काम गर्दै जाँदाखेरि कहिले केही कमी हुनसक्छ, कहिले चाहिँ त्यसको विस्तार हुनसक्छ, त्यो त भोलि कामकै दौरानमा देखिने कुरा हो. अहिले नै ठ्याक्कै यसै हुन्छ भन्न चाहिँ अलिक गाह्रो हुन्छ. हामीले जुन मुद्दाहरू उठाएका छौँ ती मुद्दा लिएर जाँदाखेरि समर्थन प्राप्त गर्न सक्छौँ भन्ने विश्वास चाहिँ हामीलाई छ.
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं. अन्तरसम्वादमा आज हामी संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजनको प्रक्रियामा अघि बढ़ेको छ. औपचारिक रूपमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा एमाले विभाजन प्रक्रिया अगाडि बढ़ेको हो. मूल रूपमा वैधानिक विद्रोह गरिएको वरिष्ठ नेता नेपालले हिजो अपील जारी गरी जनाउनु भएको छ. यिनै विषयमा आजको अन्तरसम्वादमा केन्द्रित भइरहेका छौं. अन्तरसम्वादमा आज हामीसँग हुनुहुन्छ एमाले स्थायी समिति सदस्य एवं दर्ता प्रक्रियामा रहेको नेकपा एमाले समाजवादीका एकजना नेता बेदुराम भूषाल. अब भूषालज्यू, यो अवस्थालाई आजसम्म ल्याइ पुर्याउनमा आफ्नै नेतृत्वमा भएको सरकार ढाल्ने अथवा त्यसलाई चल्न नदिने र भनौँ न तत्कालीन प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउने कदमका कारणले आज यहाँ आइपुगेको भनेर नेकपा एमाले प्रतिक्रिया दिएको छ। यो सन्दर्भमा अब जुन यहाँको यहाँसम्मको यात्रा भयो, यो यात्रालाई अब सरकारी तौरबाट अगाडि बढ़ाउँदाखेरि सरकारलाई पूर्णता दिने सन्दर्भ वर्तमान प्रधानमन्त्रीको पनि स्वार्थका रूपमा रहेको छ र देशलाई पनि अब यति लामो समय भयो सरकारले पूर्णता पाउन सकेन, मन्त्रीमण्डलले पूर्णता पाउन सकेन, अब यहाँहरू यो अभियानमा अगाडि बढेपछि सरकारले चाहिँ पूर्णता पाउँछ कि भन्ने खालका टिप्पणीहरू पनि भएका छन्। अब यसमा चाहिँ के कसरी अगाडि बढ्छ, सरकारले कहिलेसम्म पूर्णता पाउँछ, किनभने यहाँहरूकै कारणले कहीँ न कहीँ सरकारले पूर्णता नपाएको भन्ने खालका टिप्पणीहरू छन्।
अहिले हाम्रो चाहिँ प्रमुख ध्यान सरकारतिर छैन, यो अलिकति हामीले के गरिरहेका छौँ त्योभन्दा फरक खालका सूचनाहरू प्रभावित भएको छन् किन भइरहेको छ म त्यति राम्रो बुझ्न सकेको छैन। हाम्रो ध्यान चाहिँ अहिले हामी पार्टीलाई कसरी पुनर्गठन गर्छौँ भन्नेतिरै छ। स्वाभाविक रूपले प्रधानमन्त्री अहिले चाहिँ हामीले साथ नदिँदा उहाँ चाहिँ अल्पमतमा पर्न सक्ने भएको हुनाले उहाँले साथ खोज्न प्रयत्न गर्नु एउटा पक्ष हो, तर हामीले चाहिँ त्यसलाई प्रधानता दिएकै छैन। हामी पहिला हाम्रो यो पार्टीको पुनर्गठनको अभियानलाई कसरी लाने भन्ने कुरामा एउटा निष्कर्षमा पुग्छौँ, त्यसपछि मात्रै अन्य विषयमा हामीले चाहिँ विचार गर्ने कुरा हो। त्यसो भएर अहिले चाहिँ त्यतातर्फ धेरै हामी नभएको हुनाले मैले राख्नुपर्ने धेरै विषय पनि छैन।
भनेको चाहिँ अब सरकारले पूर्णता पाउन के अझै केही समय लाग्छ या चाहिँ होइन अब हामीले यतातिर प्रक्रिया अगाडि बढाउँदै गर्छौं, यहाँले चाहिँ मन्त्री परिषद विस्तार गर्दै गरे हुन्छ अथवा पूर्णतातिर यहाँहरू यहाँ लाग्दै गरे हुन्छ भनेर यहाँहरूले प्रधानमन्त्रीलाई भन्नुहुन्छ?
त्यो त हामीले प्रधानमन्त्री पहिले भनिसकेका छौँ, अहिलेको कुरा होइन। पहिला यो हाम्रो निम्ति भन्दा तपाईँहरूले पर्खिनु पर्दैन, त्यहाँदेखि अहिले हाम्रो यो विषय होइन। हामी पहिला चाहिँ हाम्रो पार्टी कसरी अगाडि बढाउने भन्ने कुरामै जान्छौँ। हामीले यो यो अहिलेको प्रधानमन्त्रीलाई समर्थन गर्नु खालि सरकारमा जानका निम्ति उहाँलाई सरकार प्रधानमन्त्री बनाउनका निम्ति गरेको हुँदै होइन। हामीले त प्रतिनिधि सभालाई बचाउनका निम्ति उहाँलाई चाहिँ साथ दिनुपरेको हो। जुन प्रतिनिधि सभा बचाउनका निम्ति हामीले एकचोटि आन्दोलन नै छ, पहिलोचोटि प्रतिनिधि सभा विघटित हुँदाखेरि हामीले सडक आन्दोलन गर्नु पर्यो, जसो जति विघटित हुँदाखेरि यो कोरोनाको प्रभावले गर्दा हामी सडकमा उत्रिन नसकिने हामीले अदालतमा सांसदहरूले अदालतमा गएर प्रतिनिधि सभाका बहुमत सदस्यले अदालतमा गएर सनाखत गरेर मुद्दा हालेको त पहिलो मुद्दा थियो नि। यो संसदका बहुमत सदस्यले प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अदालतमा गएर चाहिँ मुद्दा हालेर त्यसको पक्षमा उभिएर वकालत गर्ने भन्ने जुन चाहिँ एउटा नयाँ इतिहास हामीले चाहिँ बनायौँ नेपालमा, त्यो गर्नु परेको थियो। त्यो केका निम्ति भन्दाखेरि त्यो चाहिँ प्रतिनिधि सभालाई बचाउनका निम्ति, प्रतिनिधि सभा किन बचाउनु परेको थियो भन्दाखेरि नेपालको संविधान जुन चाहिँ हामीले धेरै लामो सङ्घर्ष गरेर बनाएका हुन्, प्रतिनिधि जनताका प्रतिनिधिको रूपमा छानिएका संविधान सभाले चाहिँ निर्माण गरेको यो संविधान जसलाई हामीले चाहिँ अब चाहिँ हाम्रो राजनीतिक व्यवस्थाका निम्ति लड्नुपर्ने अवस्था अर्को अन्त्य भयो। अब त्यो चाहिँ हामी फेरि दोहोरिन्न, त्यो इतिहास हामीले फेरि दोहोरिन्न भनेर भनेका थियौँ। त्यो संविधानलाई पनि धराशायी बनाउने ढङ्गले जब कदमहरू चाल्यो त्यसलाई जोगाउनका निम्ति त्यो संविधानलाई समाप्त गरेर लोकतन्त्रलाई समाप्त गर्ने तहसम्म पुग्न सक्छ भनेर त्यसलाई बचाउनका निम्ति, र यदि मुलुकमा लोकतन्त्र पनि रहेन भने हाम्रो राष्ट्र पनि कमजोर हुन्छ, त्यस कारणले राष्ट्रलाई बलियो बनाउनका निम्ति लोकतन्त्र बचाउनुपर्छ, लोकतन्त्र बचाउनका निम्ति संविधान बचाउनु छ, त्यो संविधान बचाउनका निम्ति यो संविधान सभा बाँच्नुपर्छ, यो प्रतिनिधि सभा बाँच्नुपर्छ भनेर हामीले प्रतिनिधि सभालाई बचाउनका निम्ति प्रधानमन्त्रीलाई विश्वास मत दिएका हौँ। सरकारमा जानका निम्ति खालि सरकार बनाउनका निम्ति यो किमार्थ होइन, यस ढङ्गको जुन प्रचार गरिएको छ यो चाहिँ अलि हामीलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्नका निम्ति गरिएको हो। तर अहिले हामी त्यतातर्फ प्रमुख रूपमा ध्यान दिनुपर्ने कुरै छैन यो सँग। तर हामी एउटा के कुरामा स्पष्ट छौँ भने यो संविधान सभालाई पूर्णकालिका कार्यकालसम्म टिकाउनुपर्छ। त्यो हामी किन भनिरहेका छौँ भने हाम्रो संविधानमा प्रतिनिधि सभाले पूर्ण कार्यकाल बाँच्न पाउने व्यवस्था छ, तर त्यसलाई चाहिँ भत्काउन खोजिएको छ र हामी त्यसलाई भत्किन दिन चाहन्नौँ। त्यसो भएर यो प्रतिनिधि सभालाई पूर्ण कार्यकाल टिकाउनका निम्ति हामीले के योगदान गर्नुपर्ने हो, हामी सक्दो योगदान चाहिँ हामी गर्छौँ। तर त्योभन्दा अन्य कुरामा चाहिँ हाम्रो प्राथमिकता छैन, प्रधानता छैन, आवश्यकता पर्दाखेरि अरू जिम्मेदारी पनि हामीले लिन तयार होला, तर त्यो पछिको कुरा हो, अहिले हामी त्यो बिन्दुमा छैनौँ।
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, एउटा संयोग पनि हुनसक्छ कि हिजो मात्रै यहाँहरूले नयाँ पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाउनु भयो निर्वाचन आयोगमा, यहाँहरूका भनौँ न अब प्रस्तावित अध्यक्ष नेता माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुन नदिन त्यसलाई पुनर्गठन गर्न यो अभियान चालिएको बताउनुभयो। उतातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकता अहिलेको आवश्यकता हो, विचार मिल्नेहरू बीचमा एकता हुन सक्छ भनेर भन्नुभयो। अब यो एउटा संयोग पनि हुन सक्छ, अर्कोतिर यहाँहरू नेकपामा रहँदा एउटै हिसाबले पनि चल्नु भएको थियो, पछिल्लो समयमा अध्यक्षको भनौँ न प्रतिपक्षका रूपमा पार्टीभित्रै पनि चर्चामा हुनुहुन्थ्यो उहाँहरू, के यो दिशामा पनि कहीँ न कहीँ चाहिँ सम्भावनाहरूको खोजी भइरहेको छ?
अहिले यो विषय पनि तत्कालको विषय होइन, हामीले पहिलो त हाम्रो अहिले पनि मैले अनि भन्न कोसिस गरेँ जस्तो लाग्छ, हामी चाहिँ एमालेलाई नै पुनर्गठित गर्न चाहन्छौँ। एमालेलाई पुनर्गठित गर्ने भनेको तिनवटा विषय प्रमुख रूपमा हो। एउटा कुरा त एमाले भनेको चाहिँ विचारको विविधतालाई स्वीकार्ने र अवलम्बन गर्ने पार्टी हो, वैचारिक हिसाबले चाहिँ त्यस्तो पार्टी थियो, त्यस्तो आन्दोलन थियो एमालेको आन्दोलन, त्यसलाई हामी चाहिँ पुनर्गठित गर्न चाहन्छौँ। दोस्रो एमाले भनेको चाहिँ विधि पद्धतिलाई अवलम्बन गर्ने र विधि पद्धतिमा आफू पनि चल्ने, अरूलाई अरू मुलुक चलाउँदा या अन्य हिसाबले व्यवहार गर्दाखेरि त्यसरी गर्नुपर्छ भन्ने मान्यता राख्ने विशेषता हो एमालेको, र तेस्रो चाहिँ जनपक्षीय चरित्र हो एमालेको। यो तिनवटा कुरालाई पुनर्स्थापित गर्नुपर्छ, यो तिनवटा कुराको ह्रास भएको छ भन्ने ठानेका छौँ हामीले, र त्यसमा चाहिँ हामी केन्द्रित भएर जाने भनेका छौँ। त्यसो हुँदा पहिलो त हामी जुन हिजो हामीले नै काम गरेर आएको 50 वर्ष हामीले यसमा काम गरेका छौँ, त्यो काम गरेर आएको जुन चाहिँ एमाले हो त्यसलाई नै हामीले पुनर्गठित गर्न चाहेका छौँ। त्यसो हुँदाखेरि पहिलो हाम्रो प्राथमिकता हुन्छ, यदि एकता गऱ्यौँ भने पनि एमाले एमालेको बिचमा चाहिँ एकता भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता हुन्छ तत्कालको हिसाबले हेर्ने हो भने। दोस्रो चाहिँ अन्य समूहसँगको एकताको कुरा गर्ने हो भने भविष्यमा गएर त अलिक पछाडि गएर त हुँदैन भन्ने हामी सक्दैनौँ, किनभने हामी सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने नै हाम्रो लक्ष्य हो, पहिलेदेखि हो, हाम्रो नवमाओवादी केन्द्रले त्यो चाहिँ दिशानिर्देश हामीले गरेको हो, र त्यसअनुसार नै माओवादी केन्द्रसँग एकता गर्ने कुरामा हामीले धेरै जोड लगाएका छौँ। साँच्चै भन्ने हो भने हाम्रो तत्कालीन अध्यक्षले अहिले पनि नेकपा एमालेको अध्यक्ष भनौँ, उहाँ त्यसको पक्षमा हुँदै हुनुहुन्थेन, तर हामीले धेरै जोड गरिसकेपछि र चुनावलाई टार्गेट गरेर भनेको त्यो एकतामा जाने कोसिस गर्छौँ। तर हाम्रो चाहिँ खालि चुनावको टार्गेटको मात्रै कुरा थिएन, नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ भन्ने थियो, त्यो विचारमा त हामी छौँ नै अहिले पनि। तर पनि अहिले तत्काल चाहिँ हाम्रो एमाले भन्दा अन्य राजनीतिक दलहरू अथवा अन्य वामपन्थी दलहरूसँग अन्य पनि पार्टीहरूसँग तत्कालै एकतामा जाने दृष्टिकोण छैन, हामी त्यतातर्फ होइन। हामीले पहिले चाहिँ हाम्रो एमालेको त्यो तिनवटा विशेषतालाई, विचारमा विविधतालाई स्वीकार्ने अगाल्ने विशेषता, विधि पद्धतिमा चल्ने चलाउने विशेषता र जनपक्षीय चरित्र,
हजुर,
यसको पुनर्गठन गर्न चाहन्छ, त्यो नै हामी लाग्छौँ भने अन्य कुरा त पछि भविष्यमा हुँदै जाला।
भुषालज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो एमाले स्थायी समिति सदस्य एवं दर्ता प्रक्रियामा रहेको एमाले समाजवादीका एकजना नेता बेदुराम भुषाल। अन्तरसंवादमा हामीसँग एमाले विभाजन, यसपछिको अवस्था, सम्भावना लगायतका विषयमा कुराकानी गर्नुहुँदै अन्तरसंवादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी विदा हुन्छु। हवस् त, नमस्कार।